यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालनका लागि व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको निर्देशन। आज थप 253 जना कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या 7772। कोरोना परीक्षणको नाउँमा शुल्क लिने संस्थालाई कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। लोमस फार्मास्युटिकल्सद्वारा उत्पादित औषधि मेट्रोनिन्डाजोल र प्यारासिटामोल गुणस्तरहीन रहेको भन्दै औषधि व्यवस्था विभागद्वारा बिक्री वितरणमा प्रतिबन्ध। र विश्व स्वास्थ्य संगठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले स्वास्थ्य मापदण्ड पूरा गरी सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले अर्थतन्त्रलाई थप चलायमान बनाउन र सर्वसाधारणलाई आवत जावतमा सहजता प्रदान गर्न विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र COVID-19 क्राइसिस म्यानेजमेण्ट केन्द्रले तयार पारेको मापदण्ड पूरा गरी ट्याक्सी चलाउने व्यवस्था गर्न निर्देशन दिएको हो। बैठकमा सार्वजनिक यातायातसँग सम्बन्धित व्यवसायीहरूले लामो समयसम्म यातायात सेवा बन्द हुँदा लाखौं यातायात मजदूर र व्यवसायको अवस्था दयनीय बनेको भन्दै सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न माग गर्नुभयो। उहाँहरूले अन्य सेवाहरू सञ्चालनमा आइसकेको अवस्थामा यातायात क्षेत्र अन्यलमा रहन नहुने, सार्वजनिक यातायात पनि सुरक्षित रूपमा सञ्चालन गर्न पाउनुपर्ने, यातायात श्रमिकको सुरक्षा व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने तथा यातायात श्रमिकको बीमाको व्यवस्था गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो। राष्ट्रिय सभा विधायन समितिको आज बसेको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल भएको छ। बैठकमा समिति सदस्यहरूले सरकारहरूसँग विधेयकमाथि छलफल गर्दै सुझाव लिनुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक पुनः पर्सिसम्मका लागि स्थगित भएको छ। आजका लागि तोकिएको बैठक यही असार 26 गते बिहान 11 बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरूको छलफल चलिरहेकाले बैठक पुनः स्थगित भएको हो। आज थप 253 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट थप 253 जना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको संख्या 7752 पुगेको छ। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले नेपालमा हालसम्म कुल संक्रमित मध्ये 47.2% संक्रमण मुक्त भई घर फर्किएको र धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लाका सबै संक्रमितहरू संक्रमण मुक्त भएको जानकारी दिनुभयो। यसै गरी आज थप 255 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 16,423 पुगेको छ। आज देशका विभिन्न स्थानका 25 प्रयोगशालामा 4,696 नमूनाको रियल टाइम पीसीआर परीक्षण गर्दा 255 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकामा 23 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी खर्चमा नै कोरोना परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कार्यवाही हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण बापत रकम लिने गरेको पाइएकाले त्यस्ता संस्थालाई कार्यवाही गर्ने बताउनुभयो। अत्यावश्यक कामका लागि बाहेक घर बाहिर ननिस्कन र भीड़भाड़ नगर्न स्वास्थ्य मन्त्रालयले नागरिकलाई अनुरोध समेत गरेको छ। लकडाउन खुकुलो भएसँगै कार्यालय पसल र सड़कमा भीड़भाड़ बढ़ेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यस्तै जोखिम निम्त्याउने प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। प्रवक्ता गौतमले कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएकालाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा जोड़ दिनुभयो। न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ। औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फार्मास्युटिकल्सका दुईवटा औषधि न्यून गुणस्तरको भएको भन्दै बिक्री वितरणमा रोक लगाइएको हो। लोमस फार्मास्युटिकल्सका औषधि मेट्रो 400 mg मेट्रोनिन्डाजोल ट्याब्लेट र सेटोफेन प्यारासिटामोल ट्याब्लेट 500 mg बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिनुभयो। विभागले लोमस फार्मास्युटिकल्सका ती औषधि सिफारिश बिक्री वितरण तथा प्रयोगमा समेत रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अदालतहरू समेत प्रभावित बनेका छन्। सर्वोच्च अदालतले लकडाउनको अवधिभर सबै अदालतहरूबाट सेवा प्रवाह सीमित बनाउने निर्णय लिएसँगै मुद्दा फर्स्यौटको संख्यामा समेत कमी आएको छ। वर्षौंदेखि मुद्दाको चाङ बढ़दै गइरहेका अदालतहरूमा लकडाउनका अवधिमा प्राय शून्य देखिएको मुद्दा फर्स्यौटका कारण आगामी दिनमा मुद्दाको व्यवस्थापन गर्न कठिनाई पर्ने देखिन्छ। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
सरकारले चैत्र 11 गते लकडाउन घोषणा गरेसँगै सर्वोच्च अदालतले पनि आफ्नो र माथहातका सबै अदालतको सेवा प्रवाहलाई सीमित बनाउने निर्णय गर्यो। यस अवधिमा अदालतहरूबाट व्यक्तिको वैयक्तिक स्वतन्त्रता, बाल अधिकार र कोविडसँग सम्बन्धित मुद्दाहरूको सुनवाई बाहेक अन्य मुद्दाहरू थाती रहे। आर्थिक वर्ष 2076-77 जेठ मसान्तसम्म सर्वोच्च र माताहतका सबै तहका अदालतहरूमा रहेका 210,927 मध्ये 91,831 मुद्दा अर्थात 43% मुद्दा मात्र फर्च्युट भए। अघिल्लो वर्षको तुलनामा यो 5% कमी हो। सर्वोच्च अदालतको तथ्याङ्क अनुसार अघिल्लो वर्ष भन्दा यस वर्षमा करिब 14,000 मुद्दा कम फर्च्युट भयो। एकातर्फ यस वर्ष मुद्दा फर्च्युट कोर्टमा कमी आयो भने अर्कोतर्फ लकडाउनका कारण नागरिक सेवा लिन अदालतसम्म आउन नै सकिरहेका छैनन्। अदालतको सेवा प्रवाह बारे जानकारी दिनुहुँदै सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल,
अदालतले जुन विगत आर्थिक वर्षहरूमा मुद्दाहरू फर्छुट गर्थ्यो, जुन हिसाबले वार्षिक लक्ष्य राख्ने त्यसैका आधारमा लक्ष्य अनुरूपका प्रगतिहरू हासिल गर्ने कुरा गर्थ्यो, ती राखिएका लक्ष्यहरू पूरा गर्नका लागि या अदालतमा भएका मुद्दाहरूको फर्छुटको हिसाबले एकातिर प्रभाव परेको अवस्था रह्यो भने अर्कोतिर बन्दबन्दीको कारणले गर्दाखेरि सेवाग्राहीहरू अदालतमा प्रवेश गर्न यो बीचमा सक्नु भएन।
लकडाउनका कारण अदालतमा मुद्दा फर्च्युटमा कमी आए पनि सर्वोच्च अदालतको पूर्ण वृहत इजलासले लकडाउनको अवधिलाई शून्य अवधि मान्ने आदेश दिएका कारण मुद्दाका रोहमा रहेका आम नागरिकलाई भने केही सहज भएको छ। सर्वोच्च अदालतका प्रवक्ता पोखरेल,
यो बन्दबन्दीको अवस्था पूर्ण रूपले नखुलेको सम्मको अवस्थालाई शून्य समय मान्ने, बन्दबन्दी खुलेपछि 30 दिनभित्र उपस्थित भएको अवस्थामा चाहिँ उहाँहरूको म्याद तारिक पनि नगुज्रिने, पुनरावेदन पनि गर्न पाउने, फैसला पनि त्यही हिसाबले कार्यान्वयन हुने गरी विद्यमान कानूनको व्याख्या गरेर एउटा सिद्धान्त चाहिँ विकास गर्ने काम भयो। त्यसले गर्दाखेरि आम नागरिकलाई सजिलो अवस्था छ।
लकडाउनको अवधिमा अदालतको सेवा प्रवाह सीमित गरिएपछि जिल्ला र उच्च तहका अदालतहरूमा मुद्दा फर्च्युटको स्थिति प्राय शून्य जस्तै देखिए पनि सर्वोच्च अदालतले भने यसै अवधिमा हेर्नलाई तोकिएका 866 मुद्दा फर्च्युट गरेको छ। लकडाउन अवधिभर करिब शून्य जस्तै देखिएको अदालती सेवा प्रवाहका कारण आगामी दिनमा सबै तहका अदालतमा थपिने मुद्दाको व्यवस्थापन चुनौतीपूर्ण हुने आकलन छ। फेरि प्रवक्ता भद्रकाली पोखरेल,
यो जेठ 15 गतेको वृहत्पूर्ण इजलासले यो बीचको समयलाई शून्य समय राखिसकेपछि यो बीचमा दर्ता हुनपर्ने पुनरावेदन खालका मुद्दाहरू, विभिन्न खालका निवेदनहरू, फैसला कार्यान्वयनका कुराहरू ती चाहिँ अहिले पाइपलाइनमा बसेको जस्तो अवस्थामा रहेका छन्। बन्दबन्दीको अवस्था समाप्त भइसकेपछि ती मुद्दाहरू दर्ता हुने भएको कारणले गर्दाखेरि अर्को आर्थिक वर्षमा अदालतहरूमा मुद्दाको चाप विगतको आर्थिक वर्षभन्दा स्वाभाविक हिसाबले बढ्ने खालको अवस्था चाहिँ छ।
विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण अदालत प्रभावित भएपछि यसको तत्कालका लागि व्यवस्थापन गरिए पनि आगामी दिनमा यसको असर पक्कै देखिनेछ। यसर्थ समयमा नै न्याय दिन र मुद्दाको चापलाई व्यवस्थित गर्न अदालतहरूले थप रणनीतिका साथ अघि बढ्नुपर्ने देखिन्छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। मनसून न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले बिहिबार रातिदेखि शनिबारसम्म नेपालमा मनसून थप सक्रिय भई बाढ़ी पहिरोको जोखिम बढ़ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसून सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाड़का केही भूभागमा भारी वर्षा समेत हुने वरिष्ठ मौसमविद वरूण पौडेलले बताउनुभयो।
बिहिबारको मध्यरातिदेखि शुक्रबारबाट भनौँ न बिहानदेखि नै देशको अधिकांश स्थानमा चाहिँ बदली भएर फेरि बढी चाहिँ वर्षा आउन सक्ने देखिएको छ।
अलि बढी भनेको सम्भावित कति हुन सक्छ?
औसतमा चाहिँ तपाईँको यो मध्यम वर्षा भन्छ हामी, 50-60 मिलिमिटर भनेको अहिले सामान्य वर्षा हो यो चाहिँ, होइन मनसुनको समयमा। अब बढी भन्दाखेरि 100 मिलिमिटर 150 मिलिमिटर पनि जान सक्छ, 4-5 घण्टा कन्टिन्यू वर्षा पनि हुन सक्छ कहीँ कतै चाहिँ, होइन। त्यसले गर्दाखेरि विशेष एक नम्बर प्रदेश, दुई नम्बर प्रदेश, गण्डकी प्रदेश, यो बागमती प्रदेशको आसपासमा चाहिँ एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको देखिन्छ। त्यसले गर्दाखेरि अलिकति यो बाढी पहिरोको जोखिम पनि हुन सक्ने देखिन्छ।
तराईका भूभागमा पानीको बहाव बढ़ने र पहाड़मा पहिरो जाने, सड़क तथा हवा यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। त्यस्तै बाढ़ी पूर्वानुमान महाशाखाले प्रदेश एक र दुईका तराईका भूभागमा बाढ़ीको जोखिम बढ़ी हुने र ती क्षेत्रमा पूर्व तयारीमा जुट्न सबैमा आग्रह समेत गरिएको छ। लगातारको वर्षाले साफे मार्तडी सड़क खण्डको ठाउँ ठाउँमा पहिरो गएपछि गए रातीबाट सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क अवरूद्ध हुँदा स्थानीयलाई समेत आवत जावत गर्न समस्या भएको बाजुरा संवाददाता राजेन्द्र विकले जनाएका छन्। पहिरोले बढ़ीमालिका नगरपालिकाको पानी नाउला, बल्दे, अमकोट, तीपाड़ा तथा बुढ़ीगंगा नगरपालिकाको दवारी लगायतका ठाउँमा यातायातका साधन संचालनमा समस्या भएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाले पहिरो बगिरहेकाले सड़क खुलाउन समस्या भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिनुभयो। केही दिनदेखिको लगातारको वर्षाका कारण पहिरो जाँदा डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका दुई, सिरमा गाउँका 8 परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप सिंह देउबाका अनुसार आइतबारदेखिको भारी वर्षाका कारण त्यस गाउँको बस्तीमाथिबाट पहिरो खसेपछि 8 परिवारका 40 सदस्य घर छोडेर विस्थापित भएका हुन्। गाउँमाथिको पूरै जमिन फाटेका कारण सिरमा गाउँका अन्य 60 भन्दा बढ़ी घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्। सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहले वर्षाका कारण हुन सक्ने विपद जोखिमको न्यूनीकरणका लागि पूर्व तयारी थालेका छन्। वडा स्तरमै विपद जोखिम न्यूनीकरण समिति गठन गरी पूर्व तयारीमा जुटेका स्थानीय तहले खाद्यान्न, त्रिपाल लगायतका विपदका बेला आवश्यक पर्ने सामग्रीको भण्डारण समेत गर्न थालेका छन्। धनगढ़ी संवाददाता जगत साउदको रिपोर्ट।
वर्षायाम शुरू भएसँगै कैलाली जिल्ला सहित प्रदेशभरिका सबै 88 स्थानीय तहले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी थालेका छन्। सबै स्थानीय तह यति बेला वडा स्तरमै विपद जोखिम न्यूनीकरण समिति गठन गरी पूर्व तयारीमा जुटेका छन्। अछामको साफे बगर नगरपालिका 13 का वडाध्यक्ष सागर बाबली,
जोखिम न्यूनीकरणको लागि नगरपालिकाले नीति बनाइसकेको छ। वडा अध्यक्षको संयोजकत्वमा
संकटासन्न क्षेत्रको पहिचान गरी आवश्यक कार्ययोजना बनाएका अधिकांश स्थानीय तहले विपदका बेला आवश्यक पर्ने खाद्यान्न, त्रिपाल जस्ता सामग्रीको भण्डारण कार्यले समेत प्राथमिकता डोटीको दिपाल सिलगढी नगरपालिका साथका वडाध्यक्ष कर्णबहादुर विष्ट,
जोखिम न्यूनीकरणको लागि नगरपालिकाको कोषमा बजेट रिजर्भमा राखेका छौँ र संकट सन्न क्षेत्र पहिचानको आधारले खाद्य कुराहरू पूर्व सामग्रीको भण्डारको क्षेत्रमा हामी प्लानिङ गरेर अगाडि बढेका छौँ।
कैलालीको धनगढ़ी उपमहानगरपालिका कार्यालयका इन्जिनियर दाताराम जोशी विपद जोखिम न्यूनीकरण गर्न भनेरै विकास निर्माण कार्यमा जनसहभागिता बढ़ाउने नीति लिएको बताउनुहुन्छ।
विकास निर्माण गर्दाखेरि हेभी इक्विपमेन्ट भन्दा श्रमदान हुने भनेर चाहिँ हामीले निर्णय पनि गरेका छौँ। लेबर बेस्ड टेक्नोलोजी अप्नायो भने विपद कम आउने सम्भावना देखिन्छ।
पहाड़ी जिल्लामा बाढ़ी पहिरो र तराई क्षेत्रमा डुबानको समस्या रहने यस प्रदेशमा मानव सृजित विपद तथा प्राकृतिक प्रकोपले वर्षनी जनधनको क्षति पुर्याउँदै आएको छ। पछिल्लो समय बाढ़ी पहिरोमा परि बझाङ, दार्चुला र कैलालीमा गरी 11 जनाको ज्यान गएको छ। जगत साव, रेड नेपाल, धनगढ़ी।
भारतसँग सीमा जोड़िएको बैतडीको झुलाघाट र दार्चुलाको धारचुला तथा जलजीवी नाका 3 दिनका लागि खोलिएको छ। लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीहरूले पेन्सन बुझ्न नपाएको गुनासो गरेपछि नाका खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताउनुभयो। झुलाघाट नाका शुक्रबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार. विश्व स्वास्थ्य संगठन WHOबाट अमेरिका औपचारिक रूपमै बाहिरिएको छ. अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रूपमै WHOबाट अलग गरेको जनाएका छन्. अमेरिकी राष्ट्रपति ट्रम्प विश्वभरि कोरोना भाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै WHOको आलोचना गर्नुभएको थियो. म्यानमारको द्वन्दग्रस्त पश्चिमी राखिन र चीन राज्यमा सेनाले जथाभावी गोली वर्षाउँदा बालबालिका सहित कैयौं सर्वसाधारणको ज्यान गएको त्यहाँ स्थित एक अधिकारवादी सदस्य संस्थाले दावी गरेको छ. एमनेस्टी इन्टरनेशनल नामक संस्थाले भिडियो मार्फत जारी गरेको भिडियो सहित जारी गरेको विवरणमा सेनाले जथाभावी रूपमा गरेको आक्रमण युद्ध अपराध भएको ठहर गर्दै सोबारे राष्ट्रसंघीय निकायले छानबिन गर्नुपर्ने तर्क गरेको छ. बहुसंख्यक बौद्ध समुदायको बसोबास रहेको म्यानमारको पश्चिमी भेगमा बंगलादेशबाट गएका मुसलमानहरूको बहुमत रहेको अवस्थामा राज्य संयन्त्रले जानी बुझिकनै तिनीहरूलाई त्यहाँबाट धपाउने उद्देश्यले आक्रमण हुँदै आएको आरोप पनि लगाइएको छ. अब आर्थिक समाचार भुवनाचार्यबाट.
आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको हालसम्म 342 अर्ब रूपियाँ राजस्व संकलन भएको जनाएको छ. चालू आर्थिक वर्षमा 465 अर्ब रूपियाँ राजस्व संकलन गर्ने विभागको लक्ष्य रहेकोमा गत चैत्रदेखि शुरू भएको लकडाउनका कारण वैशाख र जेठ महिनाको राजस्व संकलन प्रभावित भएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर कुंवरले जानकारी दिनुभयो. चालू आर्थिक वर्षको अन्तिम महिना असारमा 81 अर्ब रूपियाँ राजस्व संकलन गर्ने विभागको लक्ष्य रहेकोमा बुधबारसम्म 38 अर्ब रूपियाँ राजस्व संकलन भएको महानिर्देशक कुंवरले बताउनु. कर तिर्ने समय अझै एक हप्ता बाँकी रहेकाले बाँकी अवधिमा करदाताले कर तिर्ने विभागले अपेक्षा गरेको छ. यातायात व्यवस्था विभागले लकडाउनको अवधिमा 4 लाख भन्दा बढ़ी चालक अनुमति पत्र छापेको छ. काठमाडौँमा नयाँ अनुमति पत्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि यही असार महिना अघि आएका सबैको असार मसान्तभित्र चालक अनुमति पत्र छापिसकिने विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो. गत पुष मसान्तसम्म नयाँ अनुमति पत्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि आएका अनुमति पत्र छापिएको प्रवक्ता खनालले बताउनुभयो. लकडाउनको केही सातासम्म अनुमति पत्र छपाएको काम ठप्प राखे पनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अप्नाएर सवारी अनुमति पत्र छपाई गरिएको विभागले जनाएको छ. सरकारले 5 वर्ष पहिले हस्तलिखित अनुमति पत्र हटाएर स्मार्ट चालक अनुमति पत्र शुरू गरेको थियो. देशभरका सबै कार्यालयको अनुमति पत्र विभागले छाप्दै आएको छ. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ. नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से 10.13 अंकले घटेर 1326.53 पुगेको छ. यस्तै सेन्सेटिभ परिसूचक 2.64 अंकले घटेर 279.95 पुगेको छ. बुधबार कुल 179 कम्पनीका 29,77,706 किता शेयर 1,07,84,62,141 खरिद बिक्री भएको छ. कारोबार भएका कुल 12 समूह मध्ये 2 उपसमूहको शेयर मात्रै उकालो लागेको छ. म्याग्दीका किसान अन्न बाली भन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन्। परम्परागत रूपमा धान मकै गहुँ कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला कागती ओखर र केराका बिरूवा लगाउन थालेका छन्। अन्न बालीको तुलनामा कम मेहनत र थोरै लगानीमा छिटो नगद आमदानी लिन सकिने भएकाले आफूहरू अन्न बालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानहरूले बताएका छन्। एक नगरपालिका र 5 गाउँपालिका रहेको म्याग्दीका सबै वडामा अहिले अन्न बालीको तुलनामा फलफूल तथा तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ.
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अच्युत अर्याल. अब मौसम सम्बन्धी जानकारी. आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 बागमती प्रदेश, गण्डकी प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालनका लागि व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको निर्देशन. आज थप 253 जना कोरोना भाइरस संक्रमणमुक्त. संक्रमणमुक्त हुनेको संख्या 7752. कोरोना परीक्षणको नाउँमा शुल्क लिने संस्थालाई कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी. लोमस फार्मास्युटिकल्सद्वारा उत्पादित औषधि मेट्रो निन्डाजोल र प्यारासिटामोल गुणस्तरहीन रहेको भन्दै औषधि व्यवस्था विभागद्वारा बिक्री वितरणमा प्रतिबन्ध र विश्व स्वास्थ्य संगठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो। अवस्त राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।